انقلاب فرانس، تحریر اور پیشکش سید عرفان علی. www.server555.com. انقلاب فرانس کی کیا وجوہات تھیں؟ ایک تصویر میں شاندار لباس میں ملبوس بادشاہ ایک غریب آدمی کی پیٹھ پر سوار جا رہا تھا. بادشاہ کو ایک طرف سے نواب اور دوسری طرف سے مذہبی عالم سہارا دے رہا تھا. یہی وجہ تھی انقلاب فرانس کی. سیونٹین ایٹی نائن سے 1799 کا عرصہ انقلاب فرانس کا دور تھا. اس دور میں فرانس کا بادشاہ لوئی دا سکسٹینتھ تھا. اس کے آبا و اجداد کئی صدیوں سے وہاں کے بادشاہ چلے آ رہے تھے، جن میں لوئی دی فورٹینتھ بھی شامل تھا. 1661 میں اس نے ایک عظیم محل بنوایا، $100 million جس پر لاگت آئی، ورسائل پیلس. جب 1715 میں وہ مرا تو اس کی آرٹ کی سرپرستی کی وجہ سے ملک قرضے میں ڈوبا ہوا تھا. اگلا بادشاہ لوئی دی ففٹینتھ دنیا سے رخصت ہوا تو جنگوں کی وجہ سے اس قرضے میں بہت اضافہ ہو چکا تھا. اس کی بادشاہت کا عرصہ 1715 سے 1774 کا تھا. اس کے بعد 1774 میں لوئی دی سکسٹینتھ بادشاہ بنا. انقلاب اس کے دور میں ہی آیا اور اس کی بادشاہت 1792 میں ختم کر دی گئی. انقلاب کی مختصر وجہ، طبقاتی نظام. فرانس میں صدیوں سے تین طبقے موجود تھے. سب سے اعلیٰ مقام فرینچ کیتھولک چرچ. چرچ 800 سال سے طاقت کا محور تھا. چرچ کے بعد نوبلٹی یعنی امرا، نواب، جاگیردار، یہ قابض بیٹھے تھے حکومت کی اہم ترین سیٹوں پر. چرچ میں بھی موجود تھے، آرمی کو چلا رہے تھے. ان دو اعلیٰ طبقات کے کل افراد کی تعداد 500,000 کے قریب تھی. باقی جو لوگ بچ گئے وہ تیسرے غریب طبقے میں شامل تھے. 25 ملین کی عظیم تعداد میں یہ مظلوم لوگ محنت مزدوری کرتے، کھیتی باڑی کرتے، اور ان کے ٹیکس سے پہلے دو طبقے شاہانہ زندگی گزارتے. ان عمرا کے فرائض میں یہ بھی شامل تھا کہ بورژوا یا متوسط درمیانے طبقے کے لوگوں کو نیچا رکھا جائے اور عمرا میں شامل ہونے سے روکا جائے، جس کے لیے نئے سے نئے منصوبے بنائے جاتے. بادشاہ کا نظر کرم پہلے دو طبقات ہوتے اور تیسرے پر عذاب جاری رہتے. قانون غریبوں کے خلاف، امیر غریبوں کے خلاف. صدیوں کے مظلوم افراد کے کانوں میں والٹیئر، روسو، کارل مارکس کی آوازیں پہنچ رہی تھیں. 1770 کے امریکن ریولیوشن کی کتابیں اور نتائج بھی یورپ کی توجہ کا مرکز تھا. لوئی دی سکسٹینتھ کو بادشاہ تو بنا دیا گیا تھا، مگر وہ دراصل بادشاہت کا اہل نہ تھا. شکار کا بے حد شوقین، ضدی، اور یہ سمجھنے والا کہ اسے خدا کی طرف سے بادشاہت کا حق دیا گیا ہے. رہی سہی کسر اس کی ملکہ نے پوری کر دی، میری اینٹونائٹ. دراصل یہ ملکہ آسٹریا سے تعلق رکھتی تھی اور وہاں کے بادشاہ کی سب سے چھوٹی اور خوبصورت ترین بیٹی تھی. سیاسی طور پر دو ملکوں کو قریب لانے کے لیے اس کی شادی فرانس کے شہزادے سے کر دی گئی. اس کی فضول خرچیاں، فیشن اور شاندار پارٹیاں فرانس کے غریب اور بھوکے عوام میں بے حد مشہور تھیں. غریب عوام کو روٹی بھی میسر نہیں تھی اور ان کی ملکہ اور بادشاہ اپنے شاندار محل میں عمرا کے ساتھ جشن مناتے نظر آتے. اس دور میں بجٹ نام کی کوئی شے نہ ہوتی تھی جس سے فضول خرچیوں کا حساب رکھا جاتا. ہاں یہ علم تھا کہ نئے سے نئے ٹیکس لگا کر غریبوں سے رقم ضرور نکلوانی ہے، اور اس کام کے لیے جابر لوگوں کو مامور کیا گیا تھا. امیر کوئی ٹیکس نہ دیتے بلکہ غریبوں کے ٹیکس پر عیاشی کرتے. جنگوں اور دیگر وجوہات کی بنا پر ملک دیوالیہ ہونے کے قریب تھا. خزانہ چلانے والوں نے دیوالیہ پن سے نکلنے کے لیے مزید ٹیکس لگائے جو غریبوں کے لیے ناقابل برداشت تھے. एक तरफ तो उन्हें सियासी तौर पर दबाया जा रहा था, दूसरी तरफ रोटी तक मिलना मुश्किल हो चुकी थी। 1788-89 में शदीद तरीन सर्द मौसम की वजह से खुराक की इस कदर शदीद किल्लत हो गई कि तमाम दिन की मेहनत मजदूरी के बाद एक वक्त की रोटी नसीब होती। कहत की सूरत हाल थी जो 1800 तक जारी रही। एक साल में खुराक की कीमतें कई गुना बढ़ गईं। खुराक की दुकानों को लूटा जाने लगा। अमीरों के लिए तो खुराक की गाड़ियां इधर उधर हरकत करती नजर आतीं, मगर गरीबों के लिए कुछ ना था। औरतों ने खास तौर पर बेकरियों पर हमला करके लूट कर रोटी हासिल की। कुछ गहराई से इस इनकलाब का जायजा लेते हैं। लोग भूखे थे, अदम मुसावात का शिकार थे, उन पर जुल्म भी हो रहा था। ये सब कुछ तो वो सदियों से बर्दाश्त करते चले आ रहे थे, मगर उस वक्त उन्हें एक अजीम फलसफे की सोच मिल रही थी। हर मजहब का एक पैगंबर होता है, एक किताब होती है, तो इनकलाब फ्रांस की सोच का दारोमदार रूसो की तहरीरों पर था। सोशल कॉन्ट्रैक्ट जैसी तहरीरों से फ्रांसीसी अवाम में ये शऊर बेदार हुआ कि आज़ादी हर शख्स का हक है, सब इंसान बराबर हैं, उन्हें बराबर के हकूक हासिल हैं। लिबर्टी, फ्रिटर्निटी, इक्वालिटी, इंसान का हक है, हर तरफ आज़ादी, बराबरी, मुसावात के नारे गूंजने लगे। हर गरीब और मजलूम शख्स सोच रहा था कि 1 लाख मजहबी लोग और 4 लाख उमरा 2.5 करोड़ की आबादी पर मुसलत हैं, उनका खून निचोड़ रहे हैं, उनके लिए कानून भी अलहदा। क्या यही बराबरी है कि 2.5 करोड़ मेहनत मजदूरी करें और ये चंद लाख अय्याशी करें? यानी 96% के टैक्स पर 4% मौजे उड़ाएं। बादशाह का बच्चा बादशाह क्यों? अमीर का बच्चा ही अमीर क्यों? टैलेंट पर, काबिलियत पर आला ओहदा क्यों नहीं? अवामी हुकूमत क्यों नहीं? ये सब सोचें रूसो की तहरीरों से मिली। इसीलिए नेपोलियन ने कहा कि अगर रूसो ना होता तो इनकलाब फ्रांस भी रूनमा ना होता। इंसाफ, मुसावात, बराबरी और जदीद अवामी हकूमत का शानदार तसव्वुर रूसो का ही ख्याल था। यही वजह थी कि इनकलाब फ्रांस के बुनियादी नुकात में रूसो की सोच के मुताबिक ये कहा गया कि आदमी आज़ाद पैदा हुआ है और उसे आज़ादी और बराबरी के हकूक के साथ ज़िंदा रहने का हक है। इदारों के फ़राइज में ये शामिल है कि आज़ादी की ज़मानत दें और ज़ालिम को जबर करने से रोकें, सबको मुनसिफाना हकूक हासिल हों, कानून सब के लिए यकसा होगा और सबको हर उस काम की आज़ादी होगी जिससे माशरे या किसी फ़र्द को तकलीफ़ ना पहुँचे। हर इंसान को आज़ादी होगी कि अपनी राय का खुलकर इजहार करे। किसी शख्स को उस वक्त तक ना पकड़ा जाए, ना जेल में डाला जाएगा जब तक के कानून उसकी इजाज़त ना दे। जुर्म साबित होने पर सिर्फ कानून के मुताबिक सज़ा दी जाएगी और जुर्म साबित ना होने तक हर शख्स मासूम तसव्वुर होगा। हर शख्स को बोलने, लिखने और शाया करने की मुकम्मल आज़ादी होगी। फौज, पुलिस और दीगर इदारे आवाम की फलाह के लिए काम करेंगे, ना कि एक मखसूस तबके के लिए। सोसाइटी को यह हक हासिल होगा कि इदारों और उनमें काम करने वालों से काम ठीक ना करने की सूरत में जवाब तलब करे। मैरेबो एक ज़हीन और पढ़ा लिखा इंसान था, इंसानी नफ्सियात से वाकिफ, इंसानी जज्बात से आगाह, अपनी गुफ्तगू से लोगों को मुतासिर करने वाला। दुनिया के बहुत से इलाकों का उसने सफ़र किया था, बल्कि बाहर के ममालिक में अपने आप को ज़्यादा खुश महसूस करता। फ्रांस के आला तबके से उसके ताल्लुकात थे, बादशाह और बादशाहत को पसंद करता, मगर चूंकि इंतहाई ज़हीन था इसलिए जल्द ही समझ गया कि मजहब अपना किरदार दुरुस्त अदा नहीं कर रहा। फौज, उमरा और मजहब का जायज़ा लिया और जान लिया कि बहुत कुछ दुरुस्त होने वाला है, इसलिए गरीब अवाम और अमीर तबके के दरमियान खलीज कम करने की कोशिश की। पार्लियामेंट में इस बारे में आवाज़ उठाई। इसी तरह के कुछ और आला दिमाग जो अमीर तबके से ताल्लुक़ रखते थे, गरीब और मजलूम अवाम की रहनुमाई के लिए तैयार थे। और तो और, वजीर खजाना ने निकल कर कहा कि गरीब को रोटी देने के लिए अमीरों और शाही खानदान को अखराजात में कमी करनी चाहिए। वो देख रहा था कि गरीब की हालत वाकई बहुत ख़राब है। रोस्पेयर नामी आला वकील पार्लियामेंट में गरीब तबके की नुमाइंदगी कर रहा था। एक रोज़ जब वो अपने साथियों के साथ पार्लियामेंट की कार्रवाई में शामिल होने गया तो दरवाजे बंद मिले। सोचा गया कोई साजिश हो रही है। वो तमाम लोग नज़दीकी टेनिस कोर्ट में चले गए और सब ने हलफ उठाया कि हम गरीबों के लिए आज से मुत्तहिद हो जाएंगे और अमीरों के जुल्म सहने से इनकार कर देंगे, अपनी फौज तैयार करेंगे। ऐसा ही हुआ और एक जेल जिसका नाम बेस्टिल था और जहां सियासी कैदियों पर बे इंतहा जुल्म किया जाता था, वहां पर लोग हमला कर रहे थे। जेल के गवर्नर ने कुछ मुजाहिमत की मगर फिर उसे बे इंतहा मारा गया, सर तन से जुदा कर दिया गया और उसकी सड़कों पर मार्च के दौरान नुमाइश की गई। बेस्टिल जेल को आग लगा दी गई और इमारत तोड़ दी गई। पहले टेनिस कोर्ट में इज्तमा और अब बेस्टिल की तबाही से लोगों को इल्म हो रहा था कि वो सदियों के जुल्म और अदम मुसावात के कानून को ख़त्म कर सकते हैं। खुराक की कमी के साथ लोगों की बेचैनी में इजाफा हो रहा था। उनका ख्याल था कि अमीर बदले के तौर पर उनकी खुराक गायब कर रहे हैं। अमीरों, जागीरदारों, नवाबों पर हमले होने शुरू हो गए। आला तबके के लोग समझ चुके थे कि गरीबों के गुस्से को कम किया जाना लाजमी है। तब्दीली की हवा उन्होंने महसूस कर ली तो मुश्तरका असेंबली के इजलास में सब ने इस बात को मान लिया कि हमें जो मराहत हासिल हैं वो हम खुद ख़त्म कर रहे हैं। सदियों से जो मराहत अमीरों को हासिल थी वो आज खुद उन्होंने लेने से इनकार कर दिया था। ये एक और फतह थी अवाम की। ये भी मान लिया गया कि तमाम इंसान बराबर हैं, मगर अवाम अब तक सोच रहे थे कि बादशाह को खसूसी इख्तियारात हासिल हैं, मगर आखिर क्यों, उसमें क्या ख़ास बात है। इख्तियारात तो अवाम के पास होने चाहिए। औरतों की बहुत बड़ी तादाद सड़कों पर रोटी के लिए एहतजाज कर रही थी। हज़ारों लोग अजीम महल के गिर्द घेरा डाले खड़े थे। बादशाह और मलका को ज़बरदस्ती उस महल से पेरिस पहुंचा दिया गया। बादशाह और मलका अवाम के अजीम हजूम के दरमियान अपनी मर्जी के ख़िलाफ़ पेरिस गए और वहां अवाम की निगरानी में रहने पर मजबूर हो गए। आहिस्ता आहिस्ता अवाम की ताकत बढ़ रही थी। 3 लाख अफराद जिनमें फ़ौजी भी शामिल थे जमा हुए और अवाम की मुकम्मल ताकत कबूल कर ली गई। बादशाह ने भी इस बात को मान लिया। मजहबी अफराद अपनी ताकत छोड़ने के लिए तैयार ना थे, चुनाचे उनके हक में और खिलाफ नारे बुलंद होते रहे। बादशाह ने अपने ख़ानदान के साथ मुल्क से भेस बदल कर फरार होने की कोशिश की। ऑस्ट्रिया उनकी मंजिल थी जहां मलका के रिश्तेदार उनका इस्तकबाल करते। 2 दिन का सफ़र था। बादशाह और मलका की अवाम दिन रात निगरानी करते, मगर वो भेस बदल कर फरार हुए। मगर कुछ दूर एक जगह उन पर शक कर लिया गया और वापस पेरिस पहुंचा दिया गया। मगर इस दौरान बादशाह और मलका को अवाम की नफ़रत का अंदाज़ा हो चुका था। कहा जाता है कि अगर ये ऑस्ट्रिया पहुंच जाते तो वहां की फ़ौजों की मदद से दोबारा हुकूमत हासिल करने की कोशिश करते। उधर पेरिस में जेकोबियन क्लब नामी सियासी प्लेटफॉर्म बन रहा था। ये इंतहा पसंद लोगों पर मुश्तमिल था जिन्होंने इनकलाब की रफ़्तार बहुत तेज़ कर दी। अगरचे इन लोगों को दबाने के लिए बहुत से इकदाम भी किए जाते रहे। लाफायट नामी सख्त तरीन फौजी हुक्मरानों ने उन पर गोलियां चलाने का हुक्म भी दिया, जिसमें सिर्फ एक वक्त में 50 इनकलाबी गोलियों का निशाना बनकर दुनिया से रुख्सत हो गए। मगर इससे हौसले पस्त होने के बजाय गुस्से में इजाफा ही हुआ। कुछ अरसे के लिए इनकलाबियों के रहनुमा मुल्क से फरार हुए और जेर ज़मीन भी चले गए। मुल्क के अंदर हालात बहुत ख़राब थे। عوام کی اپنی فوج بن رہی تھی مگر وہ تجربہ نہ رکھتے تھے۔ اعلیٰ اور باصلاحیت فوجی اور دوسرے افراد ملک سے بھاگ رہے تھے، بغاوتیں ہو رہی تھیں، لوگ مر رہے تھے۔ بادشاہ اور ملکہ پر الزام لگایا جا چکا تھا کہ وہ ملک کے دشمنوں سے مل کر ملک کے خلاف سازش کر رہے ہیں۔ بادشاہ کے خلاف اس کے اپنے وزیر بھی آواز اٹھانے لگے، مگر حیران کن طور پر جرأت کا مظاہرہ کرتے ہوئے انہیں ملازمت سے فارغ کر دیا گیا۔ عوام کی طاقت اس قدر بڑھ چکی تھی کہ انہوں نے بادشاہ کے گھر میں گھس کر اپنی بات منوانے کی کوشش کی۔ وطن کے ترانے تیار کر لیے گئے جنہیں گاتے ہوئے لاکھوں کی تعداد میں لوگ سڑکوں پر گشت کرتے۔ اس وقت عوام کا غصہ حد سے بڑھ گیا جب آسٹریا کی فوج نے فرانس کے اندر داخل ہونے کی کوشش کی، اور اس کے ساتھ چند دوسرے ممالک نے مل کر بادشاہت کو بچانے کی کوشش کی۔ کہا گیا جو بھی بادشاہت کے خلاف آواز بلند کرے گا اسے اپنی موت کا یقین ہونا چاہیے۔ یہ بات بادشاہ کے حق میں جانے کے بجائے اس کے خلاف گئی، اور بادشاہت کو ختم کرنے کی کھل کر بات کی جانے لگی۔ عوام کی فوج بادشاہ کے گھر کی طرف بڑھی، اور مزاحمت کرنے پر 600 فوجی یا ہلاک کر دیے گئے یا زخمی۔ مرنے والوں کے سر ڈنڈوں میں اٹھا کر کامیاب عوام نے سڑکوں پر مارچ کیا اور فتح کا جشن منایا۔ یہ بادشاہت کا خاتمہ تھا۔ بادشاہ کے خاندان کو قید کر دیا گیا۔ نئے نظام کی ابتدا ہو چکی تھی، اداروں کے نئے سربراہ مقرر کیے جا چکے تھے، اور گلیٹن نے بھی کام کا آغاز کر دیا تھا۔ گلیٹن ایک فریم میں موجود انتہائی تیز بلیڈ تھا۔ رسی کے ساتھ اس بلیڈ کو اوپر کیا جاتا، پھر نیچے پوری رفتار سے گرتا اور سر کو جسم سے کاٹ کر علیحدہ کر دیتا۔ جون 1793 سے جولائی 1794 کا عرصہ رین آف ٹیرر کہلاتا ہے۔ کسی بھی شک کی بنیاد پر لوگوں کے گلے کٹنے لگے۔ بادشاہ اور ملکہ بھی اس کے ذریعے قتل کر دیے گئے۔ لوگوں کی بڑی تعداد وہاں جمع ہوتی اور امیروں کے سر کٹتے دیکھ کر خوشی سے نعرے بازی کرتی۔ جس شخص نے سب سے زیادہ اس کھیل میں حصہ لیا وہ میکسیمیلین روس پیری تھا، مگر پھر اس کی بھی باری آئی اور اسے گرفتار کر کے ایسے ہی گردن کاٹی گئی جیسے وہ لوگوں کو سزا دیتا تھا۔ روزانہ سینکڑوں لوگوں کو اسی طرح قتل کیا گیا۔ چند دن میں 1400 لوگ مارے گئے۔ 1799 تک تعداد 15,000 تک پہنچ گئی۔ گلیٹن دور میں مرنے والے کل افراد 40,000 تھے۔ اعلیٰ طبقے کے تقریباً تمام افراد کی گردنیں اڑا دی گئیں۔ عام افراد بھی بہت بڑی تعداد میں شک کی صورت میں قتل ہوئے۔ انقلابی تمام نظام پر قبضہ کر چکے تھے۔ فرانس میں عوام حکمران تھے۔ 22 ستمبر 1792 کو فرانس کی پہلی ریپبلک کا قیام عمل میں لایا گیا، جس کے ساتھ ہی فرانس کے نئے کیلنڈر کی ابتدا بھی ہوئی، جس میں 10 دن کا ہفتہ تھا، یعنی مہینے میں 3 ہفتے ہوتے تھے۔ چھٹی اتوار کے بجائے 10ویں دن ہونے لگی۔ دوسری بہت سی اصلاحات بھی عمل میں لائی گئیں۔ وطن سے محبت کرنے والے انصاف پسند لوگوں نے اس انقلاب میں بڑھ چڑھ کر حصہ لیا۔ بہت سے اچھے کام بھی کیے گئے۔ لوگوں کو انصاف بھی ملا، حقوق بھی حاصل ہوئے، مگر پھر کچھ لوگوں نے محسوس کیا کہ نظام میں بدعنوانی جڑ پکڑ رہی ہے۔ وہ لوگ جو انقلاب میں اہم کردار ادا کر چکے تھے وہ بھی کسی نہ کسی الزام کے بعد مار دیے گئے۔ روسپیئر اکیلا حکم چلا رہا تھا، اس کے خلاف سازشیں ہونا شروع ہوئیں اور لوگوں نے کھل کر اس کے خلاف بولنا شروع کر دیا، اور بالآخر روسپیئر بھی گلیٹن کی خوراک بن گیا۔ اس کے مرنے کے بعد انقلابی لوگوں کے خلاف کاروائی شروع ہوئی۔ لوگ دوبارہ سڑکوں پر آ رہے تھے، اور ایک بار پھر فوج نے عوام پر گولی چلائی۔ یہ بادشاہت کے خاتمے کے بعد پہلی مرتبہ فوج کی طرف سے کاروائی کی گئی تھی۔ عوام تبدیلی چاہتے تھے۔ ڈائریکٹری کے نام سے حکومت بنائی گئی، مگر یہ بھی لوگوں میں مقبولیت حاصل نہ کر سکی۔ एक जहीन फौजी अफसर नेपोलियन बोनापार्ट इस वक्त बेमिसाल कामयाबियां हासिल कर रहा था। अपनी जहानत और बहादुरी की वजह से जहां जाता फतह हासिल करता। खसूसन इटली में उसने बहुत कामयाबियां हासिल की। फ्रांस में भी उसकी शोहरत बहुत अच्छी थी। अक्टूबर 1799 में वो फ्रांस लौटा तो वहां पर सियासी अबतरी थी, लोग परेशान थे। 9 नवंबर 1799 को उसने डायरेक्टरी हुकूमत का तख्ता उलटकर इख्तदार पर कब्जा कर लिया, जो 15 साल तक बरकरार रहा। अगरचे नेपोलियन डिक्टेटर था, मगर इसके बावजूद उसने फ्रांस और उसके आवाम के लिए बहुत काम किया। पस्ता कद के इस आदमी के इरादे बहुत ही बुलंद थे। इदारों को बहुत मजबूत किया, शानदार इस्लाहात की, चर्च का गलबा ख़त्म किया, मगर लोगों को मजहब की मुकम्मल आज़ादी दी। अवाम की फलाह बहबूद के लिए इनकलाबी हुकूमत से ज़्यादा काम किया। मशहूर था कि वो अकेले में लोगों की तनकीद भी बर्दाश्त करता है और उनकी बातें भी गौर से सुनता है, मगर वो हरगिज़ ये बर्दाश्त ना करता कि सबके सामने बुराइयाँ की जाएँ। नेपोलियन को ताकत इस कदर हासिल थी कि जब उसके खिलाफ बगावत की साजिश की गई तो उसे नाकाम किया और एक शाही ख़ानदान के फर्द को जर्मनी में शामिल एक इलाके से उठवा कर अगवा करके पेरिस मंगवाया, मुकदमा चलवाया और मार दिया, जिस पर यूरोप के दूसरे ममालिक ने उसे जालिम करार दिया। फ्रांस का अजीम इनकलाब। तहरीर और पेशकश सैयद इरफान अली। www.server555.com